अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगंजमा उत्पादन गरेको पश्चिम डायरीमा कमला हमाल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
प्रतिनिधि सभा प्रदेशसभा चुनावका लागि नेता तथा कार्यकर्ता घर दैलोमा, अर्थतन्त्रमा टेवा पुग्ने गरी योजना बनाउन उद्योग वाणिज्य महासंघका अध्यक्ष राणाको आग्रह।
प्रदेश नम्बर 7 को राजधानी पहाड़ी क्षेत्रमा राख्नुपर्ने माग, जाजरकोटका मतदाता भन्छन् रोजगार देऊ भोट लैजाऊ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको करार सेवा परीक्षामा चरम अनियमितता, बैतडीमा सिंचाइ अभावका कारण किसानलाई गहुँ छर्न समस्या।
र डोटीका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव, छिन्चु जाजरकोट सडकको पुलको छेउछाउ अतिक्रमण पछि सडक साँगुरो बन्दै।
तिसा ज्वेल्स प्रणालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1,00,000 र सो भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीको सुरुमा चुनावी प्रसङ्ग। मङ्सिर 10 गते हुने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न यति बेला उम्मेद्वारहरू गाउँ केन्द्रित अभियानमा छन्। दलभित्रका प्रभावशाली नेताको संयोजकत्वमा प्रचार प्रसार समिति बनाएर उम्मेद्वार नेता तथा कार्यकर्ता चुनावी अभियानमा गाउँ छिरेका हुन्। जिल्ला स्तरमा विभिन्न चरणमा बैठक बसेर निर्वाचन प्रचार प्रसार समिति गठन गर्दै नेता कार्यकर्ता चुनावी रणनीति बनाई कार्यकर्ता भेटघाट तथा चुनावी सभा गर्न थालेका छन्। जुम्लाको 14-20 क्षेत्रबाट काङ्ग्रेसले चुनावी प्रचार प्रसारको अभियान थालेको छ भने वाम गठबन्धनले सिजा क्षेत्रबाट चुनावी प्रचार चलाएको छ। वाम गठबन्धनबाट माओवादी केन्द्र र एमाले प्रत्येक गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम गर्दै आएका छन्। तालमेलको सन्देशसहित प्रशिक्षण कार्यक्रम गर्दै आएको माओवादी केन्द्रका संयोजक वीरबहादुर कुँवरले जानकारी दिनुभयो। नेता कार्यकर्ता घर दैलोमा नागरिक दैनिकको पहिलो पृष्ठमा खबर प्रकाशित छ।
7 नम्बर प्रदेशको राजधानी पहाडी क्षेत्रमै राख्नुपर्ने डडेलधुराका क्षेत्रका बुद्धिजीवीले जोड दिएका छन्। तराईमा राजधानी राखिए बसाइसराईको चाप बढेर उर्वर भूमि नासिने र पहाडी क्षेत्र रित्तिने चिन्ता दर्शाउँदै उनीहरूले प्रदेशको समग्र विकास र स्थानीयका लागि दीर्घकालीन दृष्टिले राजधानी छान्न सुझाए। अहिले पनि यो प्रदेशका पहाडी जिल्लाहरूबाट तराईका कैलाली र कञ्चनपुर बसाई सर्नेको चाप थेकि नसक्नु छ। धनगढी उपमहानगरपालिकाको हालको जनसङ्ख्या वृद्धि दर 3.9% छ। अत्तरिया नगरपालिकामा पनि लगभग त्यस्तै आँकडा छ। धनगढीको जनसङ्ख्या करिब 2,00,000 छ भने अत्तरियामा पनि 1,00,000 नाग्दैछ। बढ्दो जनसङ्ख्या र सहरीकरणले अत्तरिया र धनगढीको उब्जाउ जमिन वर्षेनी 20-25% घट्दै गएको विज्ञको दावी छ। आजको कान्तिपुर दैनिकमा मोहन बुढायरले खबर लेख्नु भएको छ।
उता जाजरकोटमा प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनका लागि घर दैलोमा भोट माग्न पुगेका नेतासँग युवाले भोटको बदलामा जागिरी माग्न थालेका छन्। उम्मेद्वार मनोनयन पत्र दर्ता गराएर जनताको घर दैलोमा हिँडेका काङ्ग्रेस, माओवादी र एमाले लगायत दलका नेतासँग उनीहरूले अरू कुरा छोडेर आफूहरूका लागि रोजगारीको व्यवस्थापन गर्न आग्रह गरेका हुन्। जनक केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। उता सुर्खेतमा विवेकशील साझा पार्टीले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वार घोषणा गरेको छ। नागरिक पश्चिमेलीमा खबर छ।
दिनौ रेडियोले मङ्सिरमा हुने चुनावको समाचार सुनाउँछ, तर बोक्टान डोटीको बोक्टान गाउँपालिका 7 की कोकिला बिकको आँगनमा भने भोट माग्न कोही आएको छैन, न कोही भोट हाल्ने तरिका सिकाउन पुगेको छ। अघिल्ला निर्वाचनमा भोट माग्दै आश्वासनका पोका बोकेर आउनेहरू नआउँदा रेडियोको समाचार समेत झुटो लाग्न थालेको त्यस क्षेत्रका स्थानीयहरू बताउँछन्। डोटीबाट अरुण बमले आजको नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
उता कञ्चनपुरमा मनोनयन मिति आउन 5 दिन मात्रै छँदा वाम गठबन्धनले जिल्लाबाट उम्मेद्वारको नाम टुङ्ग्याउन सकेको छैन। एमाले र माओवादीले आआफ्नो दावी नछाडेपछि उम्मेद्वार छनौट गर्न कठिन हुन पुगेको हो। माओवादीले पार्टी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी बिना मगरलाई उठाउने तयारी गरेको प्रतिनिधि सभा क्षेत्र नम्बर 1 एमाले दावी गरेको छ। दुवैको संगठन राम्रो रहेकाले उनीहरू छाड्न तयार देखिँदैनन्। तामाङ र मगर दुवै पुनर्वास नगरपालिकाका बासिन्दा रहेका कान्तिपुरमा खबर प्रकाशित छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले स्थानीय तहको निर्वाचनपछि देशमा विकासको आधार तयार भएको बताउनु भएको छ। हिजो नेपालगञ्जमा उद्योग वाणिज्य संघको 50 वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि राणाले स्थानीय तहको पूर्णतापछि मुलुकमा आर्थिक रूपान्तरणका लागि पर्याप्त आशलाग्दा सम्भावना देखा परेको बताउनु भएको हो।
अर्थतन्त्रमा टेवा पुग्ने गरी योजना बनाउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले सबै व्यवसायहरूलाई आग्रह गर्नुभएको छ। बाँके पनि सम्भावनाको भरिपूर्ण क्षेत्र भएकाले यसको सम्भावनालाई आर्थिक रूपमा रूपान्तरण गर्न सके मात्र जिल्लाको मुहार फेरिने उहाँको थप भनाइ थियो।
सम्भावना बोकेको जिल्ला, सम्भावना बोकेको क्षेत्रलाई एकबद्ध रूपमा हामी गम्भीर रूपमा अगाडि बढाएर यसको आर्थिक परिचालन दिन जाउँ। खालि हामी यो क्षेत्र सुन्दर छ, सम्भावना छ भनेर बस्ने समय छैन। यसको सुन्दरतालाई, यसको सम्भावनालाई हामीले आर्थिक रूपमा रूपान्तरण गर्न सक्यौँ भने मात्रै यो जिल्लाको मुहार फेर्छ र यो जिल्लाले गर्दा मलाई लाग्छ देशको अर्थतन्त्रमा पनि यसको एउटा ठुलो योगदान पुग्छ। मैले यहाँ भन्नै पर्दैन, हाम्रो नेपालगञ्ज, हाम्रो यो क्षेत्र भनेको ट्रेड, ट्रान्जिट र टुरिज्मको लागि एकदमै सम्भावना भएको ठाउँ छ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डाक्टर धौल शमशेर राणाले नेपालगञ्ज प्रदेश राजधानीको सम्भावनाबाट पछाडि धकेलिएको बताउनु भएको छ। नेपालगञ्ज उद्योग वाणिज्य संघको 50 वार्षिक उत्सवमा डाक्टर राणाले प्रदेश राजधानीबारे बोल्दै रहँदा फ्लोरबाट आन्दोलनको आह्वान पनि नेतृत्व लिन तयार भएको बताउनुभयो। नेपालगञ्ज उद्योग वाणिज्य संघले विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। संघको हिजो भएको 25 र 26 साधारण सभामा पूर्व अध्यक्ष उद्यमी कर्मचारीलाई सम्मानित गरिएको हो। संघका महासचिव अजय कुमार टण्डनले संघका 3 पूर्व अध्यक्षलाई मरणोत्तर 5 र पूर्व अध्यक्षहरूलाई पनि साधारण सभामा सम्मान गरिएको जानकारी दिनुभयो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको करार सेवाका कर्मचारीका लागि लिएको परीक्षामा चरम अनियमितता देखिएको छ। असोज 21 गते लिएको परीक्षा केन्द्रीय कार्यालय जुम्लामा हुने गोर्खापत्रमा सूचना प्रकाशित भए पनि काठमाडौँको सम्पर्क कार्यालयमा समेत परीक्षा लिएको पाइएको हो। अन्य रसवी जुम्लाका पूर्व अध्यक्ष लोकेन्द्र राज गिरीले प्रतिष्ठान पदाधिकारीले परीक्षा अमर्यादित रूपमा सञ्चालन गरिएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो प्रतिष्ठानले करार सेवाका लागि लिएको परीक्षा सूचना बमोजिम नभई 2 केन्द्र सञ्चालन भयो। प्रश्नपत्र पनि अलग अलग बनाएर परीक्षा लियो, यो भन्दा अनियमितता के होला? परीक्षा 2 ठाउँमा अलग अलग प्रश्नावली तयार गरी गरिएको बारे चासो राख्दा काठमाडौँको परीक्षा रद्द गर्ने र जुम्लामा भएको परीक्षा सदर गर्ने प्रतिक्रिया पदाधिकारीले दिएपछि करार सेवाका कर्मचारीका लागि लिएको परीक्षाको रहस्य खुलेको हो। डिबी बुढाले नागरिक दैनिकमा जुम्लाबाट खबर लेख्नु भएको छ।
बैतडीको सुर्नया गाउँपालिका 6 खर्का घारका किसान गौरीदत्त अवस्थी गहुँ छर्ने तयारीमा हुनुहुन्छ। मकै भित्राउने बित्तिकै जोतेको खेतमा गहुँ लगाउने तयारी गरेको भए पनि पानी नपर्दा उहाँले गहुँ छर्न पाउनु भएको छैन। जिल्लाको अधिकांश ठाउँमा किसान गहुँ छर्न आकाशतिर हेर्ने गरेका छन्। आकाशे पानीमा भरका खेती गर्नु परेकाले आकाशतिर हेर्नुको विकल्प नभएको सुर्नया 6 नन्दराम अवस्थीले बताउनुभयो। सिँचाइ अभावले गहुँ छर्न समस्या आजको कान्तिपुर दैनिकमा भगीरथ अवस्थीले खबर लेख्नु भएको छ।
डोटीका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा लामो समयदेखि अत्यावश्यक औषधिहरूको अभाव देखिएको छ। स्वास्थ्य संस्थाहरूमा औषधि नहुँदा उपचारका लागि जाने स्थानीय बासिन्दालाई समस्या भएको छ। स्थानीय तहले औषधि खरिद नगरेका र जिल्ला अस्पतालबाट पर्याप्त मात्रामा औषधि नपठाएकाले स्वास्थ्य संस्थाहरूमा औषधि अभाव देखिएको स्वास्थ्य कर्मीहरूले बताएका छन्। गाउँका स्वास्थ्य चौकीहरूमा औषधि नहुँदा बिरामीहरू मर्कामा परेका जुरायल गाउँपालिका पाँचका स्थानीय सुरत बहादुर खडायतले बताउनुभयो। पश्चिम टुडेमा खबर प्रकाशित छ। पश्चिम डायरीमा कला संस्कृतिको प्रबर्धनका लागि दाङमा स्थापना भएको थारू संग्रहालय अलपत्र।
दीर्घकालीन योजना के हो भन्दा करिब देशकै उत्कृष्ट नमुनाको रूपमा हामीले चाहिँ थारू संग्रहालय बनाउने र भोलि यस क्षेत्र चाहिँ हाम्रो पर्यटनको लागि भनेर हामीले बनाएको हाम्रो सोच चाहिँ त्यो।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081-414-007 र 98-82-63-399।
इस क्षेत्र का पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशी द्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घण्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी krishnasarefm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
थारूहरूको कला संस्कृतिको संरक्षण र पर्यटन प्रबर्धनका लागि दाङमा स्थापना भएको थारू संग्रहालय अलपत्र अवस्थामा पुगेको छ। थारू संग्रहालयलाई नमुनाका रूपमा विकास गर्ने योजना भए पनि अहिले अवस्था बिग्रदो छ। घोराई उपमहानगरपालिका 17 पनौरामा रहेको उक्त संग्रहालय अहिले संरक्षणको अभावमा सङ्कटमा पर्न थालेको छ। दाङ सहकर्मी निमुसङ्गम घरतीले तयार पारेको एक रिपोर्ट।
थारू संग्रहालयको हेरचाह गर्ने सम्मको व्यवस्था नहुँदा अवस्था असरल भएको छ। संग्रहालयको परिसरमा उम्रिएका झाडी र लामो समयसम्म ढोका नखोल्दा माकुराले जालो फिजेको देख्दा लाग्छ कोही मानिसहरू बसाईसराई गरेर अन्तै कतै गए। थारू कल्याणकारिणी सभाले विक्रमसम्म 2067 थारूहरूको कला संस्कृतिको जगेर्ना र पर्यटन आगमनलाई लोभ्याउन यो संग्रहालय खोलेको थियो। संग्रहालयमा रहेका थारू जातिसँग जोडिएका काठका वस्तुहरूमा धमिरा लागेको छ भने माटोका वस्तुहरू पनि पानीले भिजेर गलेका छन्। थारू जातिको रहनसहन, कला संस्कृति, वेशभूषासँग जोडिएका कलात्मक आकृति राखिएको छ। के उद्देश्यले खोलिएको थियो त थारू संग्रहालय? थारू कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष तेजमान चौधरी:
थारूहरूको संस्कृति संरक्षण र जगेर्ना गर्नको निमित्त खोलेको हाम्रो यो थारू कल्याणकारी संस्थाले खोलेको एउटा संग्रहालय हो। दीर्घकालीन रूपमा थारूहरूको संस्कृति संरक्षण सम्वर्धन गर्नको निमित्त र हाम्रो दीर्घकालीन योजना के हो भन्दा करिब देशकै उत्कृष्ट नमुनाको रूपमा हाम्रो चाहिँ थारू संग्रहालय बनाउने र भोलि यस क्षेत्र चाहिँ हाम्रो पर्यटनको लागि भनेर हामीले बनाएको हाम्रो सोच चाहिँ त्यो।
2073 साल मङ्सिर महिनापछि उक्त थारू संग्रहालयको अध्ययन र अवलोकनको लागि कोही पनि नपुगेको उपस्थिति पुस्तिकाले देखाउँछ। काष्ठकलाको नमुनाका रूपमा रहेको थारू जातिको कलात्मक आकृतिहरू यति बेला धमिराले माटोमा विलीन गराउँदैछ। संग्रहालयलाई व्यवस्थित गरी भावी पुस्तालाई कला संस्कार हस्तान्तरण गर्ने योजना पनि छ। तर काठका ती कलात्मक आकृतिहरू संग्रहालयलाई हस्तान्तरण गरे पनि संरक्षण नहुँदा आफूलाई दुःख लागेको बताउनु छ काष्ठकलाका कालीगढ लाल प्रसाद चौधरी:
अब मैले दिएको मैले दिएँ भनौँ, दिएर सञ्चालन राम्रो सञ्चालन गरेको भए मेरो पनि नाम चल्थ्यो। कल यो कसले बनाएको फलनाले बनाएको भनेर नाम चल्थ्यो, एउटा इतिहास रहन्थ्यो, राम्रो हुने थियो, अब पर्यटकहरू पनि आउँथे, मगाए पनि आउँथ्यो, केही सामानहरू मसित पनि बिक्री हुने थियो जस्तो लाग्यो।
थारू समुदायले खलियानका रूपमा प्रयोग गर्दै आएको उक्त स्थानमा थारू संग्रहालयसँगै मन्दिरहरू पनि बनेका छन्। तर उचित संरक्षण नहुँदा यसको मौलिकता र अस्तित्व मेटिन लागेको छ। थारू बाहुल्य क्षेत्र दाङमा यसको संरक्षणको लागि थारू समुदाय मात्र होइन यहाँका सबै समुदायको ध्यान जान आवश्यक देखिन्छ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 का बासिन्दाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा पारेका छन्। वडा नम्बर 9 को हिजो आयोजित योजना तर्जुमा भेलामा वडावासीले अन्य शीर्षकभन्दा सडक निर्माणका लागि बजेट विनियोजन गर्न माग गरेका हुन्। भेलालाई सम्बोधन गर्दै नेपालगञ्जका मेयर डाक्टर दहल शमशेर राणाले वडावासीहरूलाई सरसफाइमा बढी जोड दिन आग्रह गर्नुभयो। सीमित बजेट निकासा भएकाले ठूला योजना सम्पन्न गर्न सक्ने अवस्था हाल नरहेको उल्लेख गर्दै उहाँले नगरमा भएका साँगुरा सडकलाई चौडा बनाउन सक्ने अवस्था नरहेको बताउनुभयो।
छिन्चु जाजरकोट सडकको छेडा खलङ्गा खण्डको फेरा बजार स्थित बुङ्गुरे खोला पुल क्षेत्र स्थानीयले अतिक्रमण गरेका छन्। फेरी नगरपालिका 10 का बासिन्दाले पुलको छेउछाउ अतिक्रमण गरेपछि सडक क्षेत्र साँगुरिएको छ। बुङ्गुरे खोला आसपासका बासिन्दाले पुल क्षेत्रमा होटेल, रेस्टुरेन्ट, किराना पसल लगायत सञ्चालन गरेर अतिक्रमण गरेका हुन्। पुल अतिक्रमणले फेरी नगरपालिका लगायत निकाय भने बेखबर झैँ देखिएका छन्। भीमबहादुर सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
कोहलपुर नगरपालिकाको आयोजनामा हिजो कोहलपुर नगरपालिका वडा नम्बर 8 र 9 का लागि कृषि विकास बैङ्क क्षेत्रीय तालिम केन्द्र पिपिरीमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। हिजोको शिविरमा झन्डै 60% बढी ज्येष्ठ नागरिकहरूमा प्रेसर बढी भएका बिरामीहरू पाइएको स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकहरूले बताएका छन्। शिविरमा 60%भन्दा बढी प्रेसरका बिरामी आजको मिसन टुडे दैनिकमा खबर प्रकाशित छ।
सुर्खेतको वीरेन्द्रनगर 14 को छेडालाई बौद्ध गन्तव्य बनाइने भएको छ। यसका लागि बौद्ध मार्गीले बुद्ध मूर्ति स्थापना गर्ने अभियानको सुरुवात गरेका छन्। उता कञ्चनपुरको महेन्द्रनगर स्थित स्मार्ट कोचिङ एन्ड ट्युसन सेन्टरले तिहारमा देउसी भैलो खेलेर अनाथ र वृद्धवृद्धालाई खाद्यान्न र फलफुल वितरण गरेको छ। बैतडीको पुर्चौडी नगरपालिकामा प्रथम मेयर कप भलिबल प्रतियोगिता सुरु भएको छ। कोहलपुरमा 8 राष्ट्रिय खेलकुद 2075 को तयारीका लागि नेपालगञ्जमा रङ्गशालाको निर्माण तीव्र रूपले अगाडि बढेको छ। नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले स्वर्ण जयन्ती एवं वार्षिक साधारण सभा उद्घाटन कार्यक्रम चलिरहँदा हास्य कलाकार जितु नेपाल मुन्द्रे स्टेजमा झुमिएर सबैलाई हँसाएको खबर नागरिक पश्चिमेलीमा छ। उता कार्तिक शुक्लपक्ष पूर्णिमामा लाग्ने उर्गतारा मेला देहीजातको तयारी तीव्र रूपमा पारिएको छ। यो डडेलधुराको खबर हो।
माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालगञ्जको 7 वार्षिक साधारण सभा हिजो नेपालगञ्जमा सम्पन्न भएको छ। सङ्घका अध्यक्ष रसिद अहमद कुरैसीको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विनोद शाह रहनु भएको थियो। दैनिक समय अधिकारमा खबर प्रकाशित छ।
सल्यान त्रिभुवन जनता मावि लक्ष्मीपुरमा गत वर्ष जिल्ला शिक्षा कार्यालयमा छात्र र छात्राका छुट्टा छुट्टै शौचालय निर्माण भए तर पनि पानी अभावमा विद्यालयका ती शौचालय प्रयोगविहीन छन्। त्यस्तै लक्ष्मीपुर प्राथमिक विद्यालयको शौचालय पनि दुई वर्षदेखि प्रयोगविहीन छ। कान्तिपुरमा खबर छ, पश्चिम डायरीमा उद्योग व्यवसायको विकासका लागि आवश्यक पर्ने नीतिबारे व्यवसायीकै भनाई।
सरलता हुन पर्यो, विद्युत लाइन कटौती हुन भएन, भन्सारमा नियमहरू परिवर्तन गरेर सरल तरिकाले भन्सार लगाइदियो भने सहज हुन्छ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
ए सोनु, के सोचिराको?
हेर न सानु, आर्थिक अवस्था साह्रै बिग्रियो, सुधार गर्न कोरिया जाउँ कि भनेर सोच्दैछु।
कोरिया जानका लागि त कोरियन भाषा पढ्न पर्यो नि।
पढ्न त पढ्ने, तर कहाँ?
मध्य पश्चिमकै सबैभन्दा पुरानो र हालसम्मकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल A1 एजुकेसन सेन्टर लाटेकोइले सुर्खेत छँदैछ नि। त्यहाँ त शान्त, सुन्दर र रमणीय वातावरणमा अत्याधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सिकाइन्छ नि, त्यही जाने
हो। तपाईँहरू पनि विगत 11 वर्षदेखि अध्ययनरत दक्ष प्रशिक्षकसँग कोरियन भाषा सिक्न चाहनुहुन्छ भने सुर्खेतको लाटिकोइलीमा रहेको A1 एजुकेसन सेन्टरलाई सम्झनुहोस्।
यस वर्षको PBT तथा CBT का कक्षाहरू सञ्चालन भइसकेको र सीमित विद्यार्थीलाई भर्ना लिइने भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न हुन अनुरोध गरिन्छ।
प्रशिक्षक श्री डायमन्ड ज्योति शर्मा, A1 एजुकेसन सेन्टर लाटिकोइली सुर्खेत। सम्पर्क नम्बर 98-585-738 र 98-161-99-738।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बाँकेका व्यापारीहरूले सरकारले व्यापारीहरूका लागि छुट्टै नीति बनाउनु पर्ने बताएका छन्। सरकारले सीमा सम्बन्धी स्पष्ट नीति बनाउनु पर्ने नेपालगञ्जका व्यापारीहरूको जोड छ। सुनौ नेपालगञ्जका व्यापारीहरूको भनाइसहित साथी सम्बुथारूले संकलन गर्नुभएको नागरिक आवाज।
राकेश कुमार बैस। उद्योग व्यवसाय विकास गर्नको लागि सरकारले पहिलो कुरा त जुन यो खुल्ला बर्डर छ हाम्रो सिमाना क्षेत्रहरूमा त्यसले टाइट गर्नु पर्यो। जुन हिसाबले खुल्ला रूपमा थोरै थोरै गरेर पनि जति पनि उपभोक्ताहरू छन् सब रुपैडिया गएर या बर्डर नजिकै इन्डियाको बर्डरमा गएर त्यहाँबाट सामान ल्याउने गर्छन्। त्यस कारणले गर्दा यहाँ व्यवसायहरू दुखी छन् र व्यापार पनि कम भइरहेछ।
भरत बहादुर राणाबाट। सर्वप्रथम उद्योग वातावरण मैत्री नियम कानुनहरू ल्याउनु पर्छ, त्यही अनुसार चाहिँ कार्ययोजनाहरू बनाएर चाहिँ अगाडि बढ्नुपर्छ। राजस्वको दरहरू के कसरी हुन्छ, चुहट नहुने तरिकाले चाहिँ त्यो सरकारले नीति निर्धारण नियम बनाउने हो भने कमसेकम चाहिँ रुपडियातिर जाने ग्राहकहरू उता नगइकन हाम्रो यहीँका दाजुभाइहरूको सँग सामान किन्यो भने स्वदेशमै हाम्रो पैसा बचत हुन्थ्यो।
मनिराम बटाला। व्यवसायहरूलाई अग्रता बढाउनको निम्ति यो नेपालगञ्ज क्षेत्रलाई अलि अगाडि बढाउनलाई सुलभ र सस्तो कच्चा पदार्थहरू उपलब्ध गराउनुपर्छ र कल कारखानाहरू फ्याक्ट्रीहरू खोल्ने अनुमति दिनुपर्छ र त्यो अनुसारको खाली रहेका जग्गा जमिनहरूको प्रयोग हुनुपर्छ।
राधेश्याम गुप्त। सुलभ नीति भन्नाले मुनासिब इन्ट्रेस्टमा पुँजी उपलब्ध गराउने अथवा आयात गर्ने व्यापारीलाई सुविधाजनक तरिकाले माल आयात गर्न दिने, झोर झमेला कतिसम्म काट्न सकिन्छ होइन त्यो कम गराउने, व्यवसायिक खेतीतिर विशेष ध्यान दिनुपर्छ, किसानलाई समयमा बिउ मल उपलब्ध गराउने।
मेरो चन्द्रकान्त आचार्य। सबभन्दा करमा सरलता हुन पर्यो, विद्युत लाइन कटौती हुन भएन, भन्सारमा नियमहरू परिवर्तन गरेर सरल तरिकाले भन्सार लगाइदियो भने सहज हुन्छ।
सुर्खेतको भेरीगङ्गा नगरपालिका घर भएका दुई वर्षीय नितु विक र सुषमा पाण्डेले बाहिरी संसारलाई नियाल्न पाएका छैनन्। उनीहरूको तोते बोली, चञ्चले स्वभाव र बालापनका सबै जिज्ञासा जेलको पर्खालभित्रै खुम्चिएको छ। आमा बाबुले गरेको गल्तीका कारण यी दुई नाबालिका सुर्खेत कारागारभित्र थुनिएका छन्। बाहिरी संसारसँग घुलमिल भई विद्यालयको आँगन टेक्ने बेला यी बालिका भने जेलभित्र बस्न बाध्य छन्। आजको अन्नपूर्ण पोस्टमा आमाबाबुको गल्तीले जेलमा नाबालिका ललित बहादुर बुढाले खबर लेख्नु भएको छ।
बर्दिया सदरमुकाम गुलरियामै कटुवाल प्रथा कायम छ। गुलरिया आठ कोठिया गाउँका चौकीदार कटुवालले गाउँमा हुने बैठक, पूजापाठ लगायतका विषयमा हाक हाल्दै खबर सुनाउँछन्। 50 वर्षीय चौकीदार सन्तोषी रैदासले बडघर मुखियाको निर्देशकमा हाक हाल्ने गरेका हुन्। कान्तिपुरमा खबर छ।
सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल त्रिपुरा सुन्दरी भगवती मन्दिरमा दुई दिनसम्म चलेको कार्तिक जात्रामा 68 राँगा र 100 बोकाको बलि चढाइएको छ। सुदूरपश्चिमका 7 भगवतीमध्ये एक रणसैनी मातालाई खुसी पार्न राँगा र बोकाको बढी बलि चलाइएको मन्दिरका पुजारीले बताउनुभयो। शुक्रबारदेखि सुरु भएको जात्रा हिजो सम्पन्न भएको थियो। कार्तिक शुक्ल नवमीका दिन मन्दिरमा पूजा आजसँगै राँगा तथा बोकाको बलि चढाएर जात्रा सम्पन्न गरिएको हो। मिलन प्रकाश ढुङ्गालले आजको नयाँ पत्रिकामा खबर लेख्नु भएको छ।
राष्ट्रिय जनावर गाईको संरक्षण नभएको भन्दै कोहलपुरमा चिन्ता व्यक्त गरिएको छ। यसमा सरकार उदासीन भएको आरोप लगाइएको छ। कोहलपुर स्थित रामजानकी गौशालाका अध्यक्ष भोलानाथ आचार्यले सरकारले गौचरणको व्यवस्था गर्नुपर्ने बताउनुभयो। केशव राणाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
धनगढीमा अन्न उत्पादनका दृष्टिले उर्वर कैलाली र कञ्चनपुरका कञ्चनपुरमा रासायनिक मलको अभाव भएको छ। गहुँ, तोरी, मसुरो लगायतका हिउँदे बाली छर्ने बेला मल नपाएपछि किसान चिन्तित बनेका छन्। धान भित्राएर किसानले गहुँ तथा तोरी लगाउन थालिसकेका छन्। कैलाली चौमालाका किसान रामचन्द्र जोशीले रासायनिक मल बिनै तोरी र मसुरो छरेको बताउनुभयो। आजको नयाँ पत्रिका दैनिकमा खबर प्रकाशित छ।
पश्चिम डायरीमा अब नागरिक मत संग्रह प्रदेश निर्वाचन प्रतिको नागरिक अपेक्षाबारे यो साताको नागरिक मत केन्द्रित छ। सुनौ बाँकेको खजुरा गाउँपालिका वडा नम्बर 2 का भीम ओलीको विचार।
यो संग्रह प्रदेशको निर्वाचन भइरहेछ, यसबाट चाहिँ हामी सम्पूर्ण नेपाली जनताको हैसियतमा हिजो भए गरेका कामहरू भन्दा विकास निर्माणका कामहरू, जनताका आवश्यकताहरू अब प्रदेशमा हुने त्यसका स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारहरूले पूर्ति गर्नेछन् भन्ने कुरा हामीले राखेका छौँ। र अर्को कुरा के हो भने हामीले आफूले आफ्नो संविधान आफै बनाउने अवसर हामीले प्रदान गर्यौँ। सोही अब हामीले तयार गरेको संविधान अनुसार नै हामी जनताको विकास कार्यमा जाँदैछौँ र त्यो संविधान कार्यान्वयन गर्दै गर्ने कार्यान्वयन तहमा पुग्ने भएको हुँदा हामीले अपेक्षा धेरै गरेका छौँ। जनताका आवश्यकताहरू पुरा हुन्छन् भन्ने कुरा चाहिँ हामी बुझ्न सक्छौँ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रतिनिधि सभा, प्रदेश सभा चुनावका लागि नेता तथा कार्यकर्ता घर दैलोमा, अर्थतन्त्रमा टेवा पुग्ने गरी योजना बनाउन उद्योग वाणिज्य महासंघका अध्यक्ष राणाको आग्रह।
प्रदेश नम्बर 7 को राजधानी पहाडी क्षेत्रमा राख्नुपर्ने माग, जाजरकोटका मतदाता भन्छन् रोजगार देऊ भोट लैजाऊ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको करार सेवा परीक्षामा चरम अनियमितता, बैतडीमा सिंचाइ अभावका कारण किसानलाई गहुँ छर्न समस्या
र डोटीका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव, छिन्चु जाजरकोट को पुलको छेउछाउ अतिक्रमण पछि सडक साँगुरो बन्दै।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि आफ्नै आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले krishnasarfmको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै कमला र म सावित्री बिदा हुन्छौँ। आज कार्तिक 12 गते आइतबार, अक्टोबर 29 तारिक, एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।